कार्यक्रम मसिंहको पर्खाईमा रहनुभएका रेडियो सुन्ने मेरा सम्पूर्ण श्रोता मित्रलाई हार्दिक न्यानो अभिवादनका साथ म स्वागत गर्न चाहन्छु कार्यक्रम मसिंहको कथामा। म हुँ पौलस। अबको 15 मिनट तपाईँले मसँग एउटा रोचक सामग्रीका साथ बिताउनुहुनेछ। त्यो हो, आज हामीले मसिंहको कथाको 35 भाग सुन्नेछौँ। त्यस्तै गरेर एउटा मिठो गीत पनि तपाईँलाई म प्रस्तुत गर्नेछु। श्रोता मित्र, कार्यक्रम मसिंहको कथा पवित्र धर्मशास्त्र बाइबलमा आजभन्दा 2000 वर्ष अगाडि संसारमा आउनुभएका ईसा मसिंहको बारेमा उल्लेख गरिएको सुसमाचारका पुस्तकहरूबाट एउटा नाट्य प्रस्तुति हो। त्यसैले तपाईँ यसको बारेमा जिज्ञासाहरू छन्, बढी जानकारी चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुन्छ र आफै अध्ययन गर्न पनि सक्नुहुन्छ। त्यसको लागि तपाईँले केवल धर्मशास्त्र पवित्र बाइबललाई विभिन्न पुस्तक पसलहरूमा, ख्रिस्टीय मण्डलीहरूमा किन्न पनि सक्नुहुनेछ। अब भने आउनुहोस्, तपाईँले मसँगै मिलेर सुनौ कार्यक्रम मसिंहको कथाको 35 भाग। ख्रिस्टको विश्वासयोग्य अनुयायी हुन सम्पूर्ण मूल्य चुकाउनु पर्दछ। चेलापनको मूल्यको बारेमा यीशुले स्पष्ट रूपमा बताउनु भएको कुराबाट हाम्रो कथा सुरु हुन्छ। भाग 35।
यरुसलेमतिर जाँदै गर्दा ठूलो भीड उहाँको पछि लाग्यो। त्यही बेलामा उहाँ रोकिनुभयो र विश्वासयोग्य चेला बन्नु के हो भनी सिकाउनु भयो।
यदि कोही मानिस म कहाँ आउँछ र आफ्ना आमा बाबु, पत्नी, छोराछोरी, दाजुभाइ, दिदीबहिनीहरू र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने त्यो मेरो चेला हुन सक्दैन। जुन व्यक्ति आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन त्यो मेरो चेला हुन सक्दैन।
यो कुरा चाहिँ बुझ्न अलिक गाह्रो भयो। आफ्नो आमा बाउलाई तुच्छ ठान्ने? मेरो विचारमा त क्रिस्चियनहरूले सबैलाई प्रेम गर्नुपर्ने हो।
कमल, क्रिस्चियनहरूलाई प्रेम गर्ने आज्ञा छ। येशूले तुच्छ ठान्नु भनेर आफ्नो परिवार र आफ्नै शरीरलाई पनि घृणा गर्नुपर्छ भन्नुभएको होइन, तर आफ्नै आमा बुबालाई पनि तुच्छ ठान्नु भन्नाले परमेश्वर भन्दा माथि कसैलाई राख्नु हुँदैन भन्न खोज्नुभएको हो। हाम्रो प्रभुप्रतिको प्रेम, उहाँलाई पछ्याउने निर्णय, उहाँलाई पछ्याउने चाहना यति ठुलो हुनुपर्छ कि अरू कसैलाई पनि गरिने प्रेम तुच्छ देखिनुपर्छ। येशूले भन्न खोज्नु भएको हाम्रो भरोसा अन्त हुनु हुँदैन। ख्रिस्टियनहरूलाई थाहा छ कि प्रभुमा भएको पूर्ण समर्पणले अरूलाई अझ धेरै प्रेम गर्न सहायता गर्छ। अरू चिजलाई प्राथमिकतामा राख्दा भन्दा प्रभुलाई प्राथमिकतामा राख्दा हामीले अझै बढी प्रेम गर्न सक्छौँ।
हो, बल्ल बुझे। अनि त्यो क्रुसको कुरा चाहिँ के हो? क्रुस बोकेर हिँड्नु भनेर येशूले के भन्न खोज्नु भएको?
सर्वप्रथम त हामी संसारमा भएको कुनै पनि थोक परमेश्वर भन्दा महत्वपूर्ण छैन भनी बुझेको येशूले चाहनुहुन्छ। येशू एक दिन मर्नुहुन्छ। उहाँका चेलाहरूले दुःख पाउँछन्, येशूमा समर्पित भएकोले दुःख पाउँछन् भन्ने कुरा येशूलाई थाहा थियो। येशूका चेलाहरूले मात्र होइन तर उहाँमा विश्वास गर्ने धेरैले दुःख पाएको इतिहासमा देख्न सकिन्छ। एउटा विश्वासयोग्य चेला बन्नको लागि हामी सधैँ दुःख भोग्न तयार हुनुपर्छ। येशूलाई पछ्याउँदा आइपर्ने सबै कुरा गर्न तयार हुनुपर्छ। एउटा कुरा नि कमल, ख्रिस्टियन जीवनको एउटा आश्चर्य यो हो कि दुःख पर्छ भनी जान्दा जान्दै पनि ख्रिस्टियनहरू शान्ति र आनन्दमा हुन्छन्। येशूले मानिसहरू उहाँको चेला हुनु भनेको के हो भन्ने विषयमा अर्को दृष्टान्त भन्नुभयो।
तिमीहरूमध्ये कसैले धरहरा बनाउने इच्छा गर्छ भने त्यो धरहरा बनाइ सिद्ध्याउने खर्च आफूसित छ कि छैन भने के तिमीले पहिले नै बसेर हिसाब लगाउँदैनौ र? नत्र भने तिमीले जग बसालेपछि सिद्ध्याउन सकेनौ भने देख्नेहरू सबैले यस मानिसले बनाउन त थाल्यो तर सिद्ध्याउन सकेन भने तिम्रो गिल्ला गर्नेछन्। कुन राजा होला जसले अर्को राजासँग लडाइँ गर्न जाँदा आफ्नो साथमा भएका 10,000 त्यसको विरुद्ध आउने 20,000 लडाइँ गर्न सक्छु कि सक्दिन भनी पहिले बसेर सल्लाह गर्दैन? तिनले नसक्ने हो भने त्यो अर्को राजा टाढै हुँदा मिलापको शर्त सोध्न आफ्नो दूत पठाउने छन्। यसकारण तिमीहरूमध्ये जसले आफूसित भएका सबै थोक त्याग्दैन त्यो मेरो चेला हुन सक्दैन।
हाम्रा सबै सम्पत्ति त्याग्नुपर्छ भन्ने त मलाई थाहै थिएन। मैले यस्तो गरेको धेरै क्रिस्चियनहरू देखेको छैन। यो कथा र सम्पत्ति बेच्नु बीच के सम्बन्ध छ र?
धरहराको उदाहरण। धरहरा निर्माण गर्न त्यस मालिकसँग भएको सम्पूर्ण सम्पत्ति आवश्यक थियो। लडाईँको उदाहरणमा चाहिँ राजाले आफूसँग भएका सबै सेनालाई लडाईँमा लगाउनु पर्ने थियो। येशूको चेला हुनलाई हाम्रो सबै चिज लगाउनु पर्छ। हाम्रो परिवार, हाम्रा साथीहरू, हाम्रो सम्पत्ति, हाम्रो जीवन, प्रभुभन्दा अरू कुनै कुरा माथि आउनु हुँदैन। विश्वासयोग्य चेला बन्न ठूलो मूल्य चुकाउनु पर्छ, तर हामीले चुकाउने मूल्य हामीले पाउने इनामको अगाडि केही पनि होइन। त्यसपछि येशूले चेला हुनलाई नुन हुनुसँग दाँच्नुभयो। जब नुन राम्रो हुन्छ त्यसले स्वाद दिन्छ र खानालाई मिठो बनाउँछ। यदि नुनमा स्वाद छैन भने त्यो हाम्रो खानामा बालुवा हाले जस्तो मात्र हो। स्वाद नभएको नुन काम नलाग्ने हुन्छ र फालिन्छ। येशूले भन्नुहुन्छ, त्यसरी नै यदि कुनै चेलाले सम्पूर्ण रूपले आफूलाई समर्पण गर्दैन भने त्यो त्यही नुन जस्तै फालिन्छ। त्यसपछि येशूले भन्नुभयो, जसको कान छ त्यसले सुनोस्। उहाँले यसको गहिरो अर्थ बुझ्ने र विश्वासयोग्य चेला हुनलाई पनि तयार रहनलाई संकेत गर्नुभएको थियो। येशूले भन्नुभएको कुरा सुनेर कर उठाउनेहरू र पापीहरू उत्सुक भए। येशू यस्तै मानिसहरूसँग समय बिताउन इच्छुक हुनुहुन्थ्यो। सदुकी र फरिसीहरूले यो देखे र उनीहरूले यस्ता पापीहरूसँग संगत गरेको खाना समेत सँगै खाएकोमा गनगन गरे। येशूले यस्तो विचार बुझ्नुभयो र परमेश्वरको कृपाका तीनवटा दृष्टान्तहरू बताउनुभयो। यहुदियामा बस्ने मानिसहरूले भेडाको बारेमा राम्रोसँग जानेका थिए। गाउँभरि नै भेडाका बगालहरू देखिन्थे। भेडा चाहिँ कपडाको लागि, ऊन र मासुको लागि पालिन्थे। पहिलो कथा चाहिँ हराएको भेडाको बारेमा छ।
तिमीहरू मध्ये कुन मानिस होला जसको 100 भेडा मध्ये एउटा हराउँदा 99 वनमै छोडेर हराएको भेडा नपाउन्जेल त्यसको खोजी गर्दैन? हराएको भेडा भेटाएपछि रमाउँदै त्यसले आफ्नो कानमा राख्छ र घरमा आएर त्यसले आफ्नो मित्रहरू र छिमेकीहरूलाई बोलाउँछ र तिनीहरूलाई भन्छ, मसँग रमाओ किनभने मैले आफ्नो हराएको भेडा पाएको छु। म तिमीहरूलाई भन्दछु, यसरी पश्चाताप गर्ने एकजना पापीको लागि स्वर्गमा अझ बढी आनन्द हुनेछ।
यो कथा सुनेर जो पापी थिए तिनीहरू उत्साही भए। जब येशूले अर्को कथा भन्नुभयो उनीहरूले ध्यान दिएर सुने। यो कथा चाहिँ हराएको सिक्काको बारेमा थियो। येशूको पालामा सिक्का विरलै चलाइन्थ्यो। आफूलाई चाहिएको कुरा लिन मानिसले सामान साट्थे। त्यस बेला महँगा सिक्काहरू पनि पाइन्थ्यो। येशूले 10 सिक्का भएकी र हराएको स्त्रीको कथा भन्नुभयो।
कुनै एउटी स्त्रीको 10 सिक्काहरू मध्ये एउटा हरायो। बत्ती बालेर उसले त्यो नपाउन्जेल घर बढारिकन मेहनतसँग खोज्छे। हराएको सिक्का पाएपछि उसले आफ्ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्छे, मसँग रमाओ किनभने मैले हराएको सिक्का पाएको छु। म तिमीहरूलाई भन्दछु, यसरी नै पश्चाताप गर्ने एकजना पापीको लागि परमेश्वरका स्वर्गदूतहरूका बीचमा आनन्द हुन्छ।
येशूले कथा भनिसक्नु भएपछि मानिसहरूले आफूहरूले सुनेको कथाको बारेमा छलफल गर्न थाले। येशूले आफ्नो कुरा भनेर सिद्ध्याउनु भएको थिएन। उहाँले मुक्तिको उदाहरण दिने एउटा करुणादायी कथा भन्नुभयो, हराएको छोरा, उडाउ पुत्र र बाबुको प्रेमको कथा। येशूले मानिसहरूलाई हेर्नुभयो र सुन भनेर आफ्नो हात उठाउनुभयो। येशूले अब के भन्नुहुन्छ भनी सुन्न उनीहरू शान्त भए। येशू बोल्न थाल्नुभयो।
कुनै मानिसका 2 छोरा थिए। कान्छा चाहिँले बाबुलाई भन्यो, पिताज्यू, मेरो भागमा पर्ने धन सम्पत्तिको हिस्सा मलाई दिनुहोस्। तब तिनले आफ्नो सम्पत्ति तिनलाई बाँडिदिए। धेरै दिन बित्दा नबित्दै सबै धन सम्पत्ति बटुलेर कान्छा छोरो टाढा देशमा गयो र त्यहाँ भोग विलासमा आफ्नो सम्पत्ति उडायो। त्यसले सबै रुपियाँ पैसा खर्च गरिसकेको थियो। त्यसै बेला त्यस देशमा ठुलो अनिकाल पर्यो र त्यसलाई अभाव हुन थाल्यो। त्यो गयो र त्यस देशको एकजना नागरिक कहाँ त्यसले काम माग्यो। उसले त्यसलाई आफ्नो खेतमा सुँगुरहरू चराउन पठायो। सुँगुरले खाने चारोले त्यसले आफ्नो पेट भर्न चाहन्थ्यो अनि कसैले त्यसलाई केही दिँदैन थियो।
येशू रोकिनुभयो। भिडमा भएका मानिसहरूले एक आपसमा हेर्न थाले, विशेष गरी यहुदीहरूले। यहुदीहरूले सुँगुरलाई छुन हुँदैन थियो। मोसाको व्यवस्था अनुसार सुँगुरको मासु खानु हुँदैन थियो। सुँगुर चराउनु भनेको एकदमै निज कुरा हो, सबैभन्दा तल्लो दर्जाको काम हो। जवान मानिसले सुँगुर चराउने काम पायो भनेर येशूले उसले सबैभन्दा फालिएको अवस्थामा पुग्यो भनी बताउन चाहनु भएको हो। येशूले कथा भन्दै जाँदा उनीहरूले ध्यान दिएर सुने।
यहुदीहरूलाई सुँगुर चराउने भन्ने कुरा त सोच्न पनि गाह्रो थियो। यो कथा सुन्नेहरूले येशूले के भन्न खोजेको हो भनी कल्पना पनि गर्न सक्दैन थिए। अब उनीहरू स्वर्गीय बुवाको प्रेमको विषयमा सिक्न गइराखेका थिए।
Oh,
येशूलाई हृदयमा ल्याउँदा बदलियो हाम्रो जीवन, झन् बुझ्यो झन् मन लाग्छ येशूको नजिक आउन। माउन्टेन आर्ट्स एन्ड कम्युनिकेसनले तयार पारेको जीवनको मूल भन्ने एल्बमबाट हामीले यसलाई लिएका थियौँ। आशा छ तपाईँलाई यो गीत एकदमै मन पर्यो होला। श्रोता वृन्द, येशूले धेरै शिक्षाहरू दिनुभयो, चमत्कारहरू गर्नुभयो, तर धेरै मानिसको निम्ति केही जस्तो थिएन त्यो। उनीहरू जस्ताको तस्तै रहे। जब तपाईँ परमेश्वरको त्यो स्वर्गीय उपहार येशू मसीहलाई आफ्नो हृदयमा स्वीकार गर्नुहुन्छ, तपाईँको हृदय बदलिन्छ, सफा हुन्छ। येशूले त्यहाँ भएका लोभ, लालच, घृणा र भ्रष्ट विचारहरूलाई सफा गरेर तपाईँमा आनन्द, शान्ति, भलाइ, दया, करुणाका नयाँ बिउहरू रोप्न सक्नुहुनेछ। आजसम्म गरेका कुनै पनि भूलहरूले तपाईँको जीवनलाई खोक्रो र रित्तो पारेका छन् भने पनि तपाईँले त्यो थोत्रो जीवनमाथि येशूलाई दिनुभयो भने उहाँले त्यसभित्र जीवनको मूल फुटाउन सक्नुहुन्छ। श्रोताबृन, हराएको छोराको कथाको बाँकी अंश तपाईँले भोलि सुन्न सक्नुहुन्छ, जहाँ त्यस्तै एउटा खोक्रो जीवनको परिवर्तन, बदलिएको जीवनको सुनौलो कथा समेटिएको छ। यस सम्बन्धमा कुनै पनि जिज्ञासा, खुल्दुली, कौतूहलता, प्रतिक्रिया भएमा हामीलाई पत्रचार गर्ने ठेगाना यस्तो छ: कार्यक्रम मसीहको कथा, पोस्टबक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। इमेलको ठेगाना meroistory@gmail.com, त्यो थियो meroistory@gmail.com। हामीलाई एसएमएस गर्ने ठेगाना हो, तपाईँ आफ्नो मोबाइलको एसएमएस बक्समा गई TLM लेखेर टाइप गर्नुहोस् अनि स्पेस दिएर आफ्नो सन्देश लेखेर 3638 एसएमएस पठाउनुहोस्। त्यो थियो आफ्नो मोबाइलको मेसेज बक्समा जानुहोस् अनि TLM लेखेर स्पेस दिनुहोस्, त्यसपछि आफ्नो सन्देश लेखी 3638 हामीलाई एसएमएस गर्नुहोस्। श्रोता मित्र, आज कार्यक्रम मसीहको कथा हामी यति नै राख्नेछौँ, किनभने हाम्रो समय अन्त्यन्त्यतिर हामी आइपुगेका छौँ। त्यसैले अब तपाईँबाट बिदा माग्न चाहन्छु र जाँदा जाँदै मलाई रेकर्डिङमा सहायता गर्ने मेरो मित्र खिमनलाई धन्यवाद दिँदै, साथै नाट्य प्रस्तुतिमा आउनुहुने जोएल भुजेल, सुभाष प्रधान र बालमित्र आगमन अधिकारीलाई पनि धन्यवाद दिँदै भोलि कार्यक्रम मसीहको कथाको 36 भाग लिएर पुनः उपस्थित हुनेछु म। पौलस पनि अब तपाईँबाट बिदा चाहन्छु। मलाई दिनुहोस् बिदा। तपाईँका पलहरू शुभ रहन्। नमस्ते।